اب آخری چیز ہے تحفے کے معاملے میں، یعنی کون سا تحفہ قبول نہیں کر سکتے، وہ ہے ایسا تحفہ جو بطور رشوت ہو، وہ تحفہ جو بطور رشوت ہو یا اس میں رشوت کا احتمال ہو، یا دینے والے نے رشوت کی نیت سے نہ دیا ہو لیکن آپ کے خیال میں اس کا تحفہ قبول کرنے سے آپ کے دین کا کوئی نقصان ہوتا ہو. رشوت کا کیا مطلب ہے؟ رشوت وہ تحفہ ہے کہ جس سے کوئی ناجائز طریقے پہ کام نکلوانا مقصود ہو. حدیث میں آتا ہے الراشی والمرتشی کلاہما فی النار، اور خصوصی طور پر حکمرانوں کے پاس ایسے تحفے لے جانا، جیسے آتا وَتُدْلُو بِهَا إِلَى الْحُكَّامِ لِتَأْكُلُوا فَرِيقًا مِنْ أَمْوَالِ النَّاسِ. پھر اسی طرح رشوت کے بارے میں حضرت عبداللہ بن عمر بیان کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے رشوت دینے والے اور رشوت لینے والے دونوں پہ لعنت فرمائی ہے. حضرت معاذ بن جبل بیان کرتے ہیں کہ آپ صلی اللہ علیہ وسلم نے مجھے والی بنا کر یمن کی طرف بھیجا، پھر جب میں چل پڑا تو میرے پیچھے ایک آدمی بھیجا، لہٰذا میں لوٹ کر آیا تو آپ نے فرمایا کیا تمہیں معلوم ہے کہ میں نے تمہارے پیچھے آدمی کیوں بھیجا؟ فرمایا کہ میں نے تمہیں یہ تاکید کرنا تھی کہ میری اجازت کے بغیر تم ہرگز کوئی چیز تحفے میں نہ لینا، کیونکہ یہ خیانت ہے، اور جو کوئی خیانت کرے گا تو وہ قیامت کے دن اس شے کو جس کے معاملے میں اس نے خیانت کی ہوگی ساتھ لے کر آئے گا. یہی کہنے کے لیے میں نے تمہیں بلایا تھا، اب اپنے کام پہ جاؤ. ترمذی کی روایت ہے. کیا بات پتا چلتی اس سے؟ آپ نے کیوں منع کیا تھا حضرت معاذ کو جبکہ آپ خود اتنے تحفے وصول کرتے تھے؟ وہ آفیشیل کیپیسٹی میں جا رہے تھے اور اس بات کا احتمال تھا کہ اس تحفے کے ذریعے لوگ ان سے کوئی ناجائز فائدہ حاصل کریں گے، اس لیے خاص طور پر آپ نے ان کو منع کیا. یعنی ایسا تحفہ جس سے آپ کسی بھی ایسی چیز کا دباؤ محسوس کریں کہ وہ تحفہ محبت بڑھانے کے لیے نہیں ہے، بلکہ وہ تحفہ کسی بھی ایسے کام کے لیے ہے کہ جس کا کرنا آپ کے نزدیک دین کو نقصان دینا ہے، تو وہ درست نہیں. حکمران کو دینا کام نکلوانے کے لیے جائز ہو یا ناجائز، دونوں ہی رشوت ہوتے ہیں. رشوت کا ایک خاص کانٹیکسٹ ہے. رشوت آفیشیل ڈیوٹی پر ہے، خاندانوں میں ایک دوسرے کے ساتھ تعلقات میں بہتری لانے کے لیے، کسی کو خوش کرنے کے لیے کچھ دینا رشوت نہیں ہے. حضرت ابو حمید صاحبی کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے بنو اسد کے ایک شخص ابن لطبیہ نامی کو عامل مقرر کیا. حضرت عمر اور حضرت ابن ابو عمر کہتے ہیں کہ آپ نے اسے زکات وصول کرنے کے لیے تحصیلدار مقرر کیا تھا. جب وہ شخص واپس آیا تو کہنے لگا یہ آپ کا حصہ ہے اور یہ میرا حصہ ہے جو بطور تحفہ مجھے دیا گیا ہے. یعنی یہ تو زکات کا مال ہے جو میں نے جمع کی، آپ رکھ لیں، اور یہ میرے پرسنل گفٹس ہیں جو لوگوں نے مجھے وہاں جانے پہ دیے تھے. یہ سن کر آپ منبر پہ تشریف لائے، اللہ تعالیٰ کی حمد و ثنا کی، پھر فرمایا اس تحصیلدار کا معاملہ کیسا ہے جسے میں نے بھیجا اور واپس آ کے کہتا ہے یہ تو آپ کا مال ہے اور یہ مجھے بطور تحفہ دیا گیا ہے. وہ اپنے ماں باپ کے گھر کیوں نہ بیٹھا رہا، پھر دیکھتا کہ اسے تحفہ ملتا ہے کہ نہیں. قسم ہے اس ذات کی جس کے ہاتھ میں محمد صلی اللہ علیہ وسلم کی جان ہے کہ تم میں سے جو شخص اس طرح سے کوئی مال لے گا، یعنی تحفے کے نام پر، تو وہ قیامت کے دن اپنی گردن پر اٹھا کر لائے گا. اونٹ ہوگا تو بلبلاتا ہوگا، گائے ہوگی تو چلاتی ہوگی، بکری ہوگی تو ممیاتی ہوگی. پھر آپ نے اپنے دونوں ہاتھ اوپر اٹھائے حتیٰ کہ ہمیں آپ کے بغلوں کی سفیدی نظر آ گئی. آپ نے دو مرتبہ فرمایا یا اللہ میں نے پہنچا دیا، یعنی آپ کا حکم بندوں تک پہنچا دیا. تو اس سے کیا پتا چلتا ہے کہ کسی بھی ایسے شخص کو تحفہ دینا جس سے کوئی کام نکلوانا مقصود ہو، وہ تحفہ دینا بھی درست نہیں اور اس کا قبول کرنا بھی درست نہیں. اچھا، تحائف کے بارے میں ہمارا جو عام روزمرہ کا ٹرینڈ ہے اس پر تھوڑی سی بات کر کے میں آگے چلوں گی. ہمارے ہاں تحائف کے معاملے میں بسا اوقات اسراف بہت شامل ہو گیا ہے. تحائف میں اسراف شامل ہو گیا ہے. اسراف کیا ہے؟ زائد ضرورت خرچ کرنا. اور اسراف کے بارے میں کیا آتا ہے؟ فضول خرچی کے بارے میں کیا آتا ہے کہ ان المبذرین کانوا اخوان الشیاطین، تو وہ شیطان کے بھائی ہوتے ہیں. اسراف کرنے والے، فضول خرچی کرنے والے شیطان کے بھائی ہیں. اس اسراف میں نمبر ایک تحفے کی پیکنگ ہے. بعض اوقات پیکنگ پر اتنے پیسے خرچ کر دیے جاتے ہیں جو تحفے کی اصل قیمت سے بھی زیادہ ہوتے ہیں. اخبار میں خاتون کا انٹرویو آیا جو یہی کام کرتی تھی، یعنی شادی بیاہ وغیرہ کے موقع پر جہیز پیک کرتی تھی. ان کا کہنا تھا کہ 500 روپے سے لے کر 2500 اور 2000 روپے وہ فی جوڑا چارج کرتی ہیں. یعنی بعض جوڑوں کی پیکنگ میں 500 روپے اور بعض کی پیکنگ میں 2000 سے 2500 روپے تک بھی وہ چارج کرتی ہیں صرف اس کی ڈیکوریشن پر. ایک خاتون کا صرف پیکنگ کا بل 1.25 لاکھ روپے بنا. تو وہ کہتی ہیں، جنجیر میں دینے والی خاتون تھی، وہ کہتی ہیں کہ میں نے ان سے کہا کہ اس میں آپ کی بیٹی کا ایک سیٹ بن سکتا ہے، لیکن کمپٹیشن کی وجہ سے انہیں ایسا کرنا پڑا کہ کوئی بھی اس پیسے سے مفید کام کرانے کی بجائے انہوں نے صرف اس لیے پیکنگ کرنے پر اتنا پیسہ خرچ کیا کہ وہ دوسروں کے مقابلے میں نمایاں ہونا چاہتی ہیں. یہ بتا رہی ہیں کہ یہ ایک ایسی شادی کے بارے میں جانتی ہیں کہ جہاں جہیز کی پیکنگ کے لیے کاغذ دبئی سے آیا تھا، ربن لندن سے آئے تھے، اور ولیمے کے دن طلاق ہو گئی. اللہ تعالیٰ رحم کرے. اچھا، پھر اس معاملے میں ایک اور بڑی زیادتی ہوتی ہے کہ اگر کسی امیر شخص کو تحفہ دینا ہو تو بہت زیادہ ڈیکوریشن پر خرچ کرتے ہیں. کسی غریب رشتہ دار کو کوئی چیز دینی ہے تو پرانی سی تھیلی میں ڈال کے تو وہ گٹھڑی بنا کے پیش کر دیتے ہیں. اس وقت ہمیں بھول جاتا ہے کہ اس انسان کی بھی کچھ عزت ہے. اس معاملے میں بہت اعتدال کی ضرورت ہے. پھر اسی طرح ایسی چیزیں تحفے میں دینا جن کا کچھ زیادہ مفید استعمال نہ ہو، یا اس سے بہتر چیزیں دوسرے کو تحفے میں دی جا سکتی ہیں جو اس کے کسی کام آ سکتی ہیں. مثلاً کون سی چیزیں عموماً دوسرے کے کسی کام نہیں آتی جو تحفے کے نام پر دی جاتی ہیں؟ ڈیکوریشن پیسز. پھول کا تحفہ برا نہیں ہے، لیکن اس میں بھی اسراف نہیں ہونا چاہیے. مثلاً آپ کسی رشتہ دار کے گھر جا رہے ہیں کہ جن کے پاس بچوں کو پلانے کے لیے دودھ نہیں ہے، اور آپ ان کے پاس پھولوں کی ٹوکری لے جا رہے ہیں، وہ ان پھولوں کو کیا کریں گے؟ یہ ناسمجھی کی بات ہے نا. یعنی پھول اچھی بات ہے، پھولوں کے تحفے سے انکار نہیں. پھر اسی طرح عموماً جو چیز تحفے میں ملتی ہے اس کو آگے دینا برا سمجھا جاتا ہے کہ یہ تو فلاں کا تحفہ ہے، لیکن صحابہ کرام کے اندر ایسا نہیں تھا. ان کے ہاں کیا ہوتا کہ ایک شخص دوسرے کو تحفہ دیتا، وہ آگے اور آگے اور آگے، اور گھوم کر وہ تحفہ پہلے کے پاس آ جاتا تھا. یعنی ہر شخص دوسرے کو اپنی ذات پہ ترجیح دیتا تھا کہ چلے دوسرا استعمال کرے، اور وہ دوسرا تیسرے. یہ ہے محبت. قرآن پاک میں آتا ہے وَيُؤْثِرُونَ عَلَىٰ أَنفُسِهِمْ وَلَوْ كَانَ بِهِمْ خَصَاصَةٌ، دوسروں کو خود پہ ترجیح دیتے ہیں خود بھوکے کیوں نہ ہو. یہ کہہ رہی ہے کہ ہمارے ہاں بھی ایسا ہوتا ہے، لیکن وہ صرف اس صورت میں ہوتا ہے جب کسی کی کوئی چیز ہمیں پسند نہیں آتی تو اپنے پاس رکھنے کی بجائے کسی اور کو دے دیتے ہیں. اچھا، بعض اوقات ہم تحفے میں صرف مٹھائی اور کیک ہی دینا چاہتے ہیں. اب یہ ہے کہ عید کے موقع پر اگر صرف کیک ہی دیے جا رہے ہیں اور ہر شخص کیک ہی دے رہا ہے، کتنے کیک کھائیں گے آپ عید کے دن اور کتنے کھلائیں گے؟ اور بہت سے تو باسی ہو کے ختم ہو جائیں گے، پھینکنے پڑیں گے آپ کو. پھر اسی طرح عید الاضحیٰ کے موقع پر جب گوشت بھیجتے ہیں، کچھ لوگوں کو تو ہم لیمب لیگز بھیج دیتے ہیں اور غریبوں کو صرف پالتو مال اکٹھا کر کے بھیج دیتے ہیں، حالانکہ اس میں ہونا کیا چاہیے؟ مکس کر لینا چاہیے. یا یہ ہے کہ لیگز بھجوا دیں دوسروں کو اور خود کھا لیں، باقی اپنے لیے رکھ لیں. پھر اسی طرح یہ ہے کہ بسا وقت جب کارڈ دیتے ہیں تو بہت زیادہ ایکسپینسو، اس میں بعض وقت کارڈ کی قیمت 100 روپے 150 روپے تک بھی ہوتی، یا اس سے زیادہ بھی ہو سکتی، جبکہ اسی پیسے میں کوئی اچھی کتاب بھی کسی کو دی جا سکتی. پھر اسی طرح حج عمرے سے واپسی پر جو تحفے دیے جاتے ہیں وہ عموماً ٹوپی، تسبیح، یہ ضروری ہے. اب ایک شخص کتنی تسبیح پڑھ سکتا ہے، یعنی کتنا پڑھنے کا ٹائم ہے؟ کیوں نہیں آپ اس ٹرینڈ کو چینج کرتے کہ آپ تلاوت کی آڈیو کیسٹ جو ہے وہ لا کر لوگوں کو دینا شروع کریں تاکہ لوگ اپنے گھروں میں کچھ تو سنیں. اب یہ ٹرینڈ زور پکڑتا جا رہا ہے کہ شادی پہ یا کسی بھی خاص موقع پر دلہا دلہن کے لیے یا کسی بھی رشتے دار کے لیے جو تحفہ لے کر جاتے ہیں اس کو کرسٹل کے برتن میں یا شیشے کے برتن میں سجا کے لے جاتے ہیں، اور پھر وہ برتن ساتھ ہی چھوڑ دیا جاتا ہے. بعض اوقات وہ برتن کسی دوسرے برتن سے میچ نہیں کر رہا ہوتا، وہ یوز بھی نہیں ہوتا، और घर में पाइल्स लगी हुई है उन बर्तनों की जो बिल्कुल बेकार है, किसी काम में नहीं आ रहे, यानी एक बेकार की चीज साथ आप दूसरे को दे रहे हैं। अच्छा, इसी तरह बसाओ का शादी कार्ड दे रहे हैं तो शादी कार्ड के साथ भी गिफ्ट दिया जा रहा है, इस गिफ्ट की समझ नहीं आती कि इसका क्या मकसद है। फिर और किन किन मौकों पर दिए जाते हैं, मसलन बिस्मिल्लाह है, मंगनी है, अकीका है, हज उम्रे पे जब कोई जा रहा है या वापस आया है, फिर इसी तरह ईद के मौके हैं, फिर इस तरह बच्चे की पैदाइश है, जब कोई मुल्क या शहर छोड़ के जा रहा है या जॉब छोड़ के जा रहा है, या पहली तनख्वाह मिलने से खानदान वालों के लिए तोहफे खरीदे जा रहे हैं, अब मजीद माशाल्लाह वैलेंटाइन डे भी शामिल हो गया, न्यू ईयर शामिल हो गया, बसंत पे कार्ड दिए जा रहे हैं, ये बसंत के जोड़े, पीली चूड़ियां, पीले कपड़े, पीला सब कुछ, सात कार्ड्स की, फिर मदर्स डे है, फादर्स डे है, ग्रैंड पेरेंट्स डे है, बर्थडे है। अच्छा, अब सवाल ये पैदा होता है कि क्या इन मौके पे तोहफा नहीं दिया जा सकता, यानी क्या इन मौके को जो मैंने जिक्र किया है इसलिए जिक्र किया है कि इन मौके पे तोहफा देना हराम है या मना है, ये नहीं है मकसद। इनमें से कुछ मौके दुरुस्त नहीं है, मसलन बसंत का तोहफा या वैलेंटाइन का, यानी जो भी गैर इस्लामी ओकेजन है या नॉन इस्लामिक ओकेजन है उनको तो आप सेलिब्रेट नहीं करें, लेकिन बाकी जो मौके हैं छोटे मोटे उसमें, जैसे अगर किसी बच्चे का कुरान पाक शुरू हुआ है तो आप उस बच्चे को उस मौके पर कुछ देते हैं तो उससे उसको एक खुशी की फीलिंग आएगी और वो समझेगा कि मैं एक अच्छा काम शुरू कर रहा हूँ। या पास होने पर अच्छी तरह याद है कि हमारे घर में जो सबसे ज्यादा तोहफों का लेन देन होता था पेरेंट्स की तरफ से या औरों की तरफ से, वो किसी भी पढ़ने लिखने के मामले में था, यानी अगर आप पढ़ाई में कोई अच्छा काम करते हैं तो उस वक्त आप तोहफे के मुस्तहिक हैं, यानी मेहनत करने के बाद, महज इसलिए नहीं कि आप आज 10 साल के हो गए, आज आप 20 साल के हो गए तो इस पर आपको तोहफा दिया जाए, ये कोई ओकेजन नहीं था। इसमें आपको क्या कमाल है, ये तो अल्लाह ने आपको कर दिया 10 साल का है, लेकिन अगर आप कुछ मेहनत करके पढ़ के आए हैं या कोई अच्छे नंबर लाए हैं तो उस मौके पर आप बाकी डिजर्व करते हैं। देखिए, लोगों से तोहफे की तवक्को तो किसी भी मौके पे नहीं रखनी चाहिए, ये नहीं होना चाहिए, ये जो इशराफ नफ्स है ये दुरुस्त नहीं है, ये नापसंदीदा है। मसलन आप पास ही हुए हैं, किसी स्कूल में पास हुए हैं, किसी यूनिवर्सिटी में आपने कोई अच्छी डिग्री ली है, या आपने कुरान खत्म किया है, या कोई भी आपने काम किया है जिंदगी में, तो इसमें आप इंतजार में बैठ जाए कि अब मैंने ये कारनामा कर लिया है, लोग तोहफे लेकर आए, ये बात गलत है। और ये बात आपकी नीयत और आपका ये इरादा जो है ये अल्लाह ताला देख रहा है कि आप क्यों इंतजार में हैं, यानी तोहफे का इंतजार किसी भी शक्ल में ये दुरुस्त नहीं। अच्छा, ये क्यों नहीं दुरुस्त, इसकी क्या वजह है, यानी तोहफे की तवक्को रखना, तोहफे का लालच रखना, तोहफे का इंतजार करना, बच्चों में तो हो सकता है लेकिन उसमें एक तो खुलूस का अंसर निकल जाता है, दूसरी बात ये है कि जब एक्सपेक्टेशन ज्यादा होती है, तवक्को ज्यादा होती है और कोई पूरा नहीं उतरता उस पर, तो आपस में ताल्लुकात खराब ज्यादा हो जाते हैं। मसलन अगर बीवी इंतजार में है कि आज मेरी वेडिंग एनिवर्सरी है और शौहर तोहफा लाजमी देगा और वो भूल गया तो अब क्या होगा, लड़ाई होगी, मूड ऑफ हो जाएगा। या इसी तरह बहन भाइयों से जो तवक्को रख ली जाती कि आज हमारा फलां खास दिन है, जो ये सारे खास दिन आमतौर पर हमने खुद ही बनाए हुए, तो उसमें अगर वो हमें याद नहीं करते या भूल जाते हैं तो फिर हमारा मूड ऑफ हो जाता है, तो हम किस तरीके से हम दूसरों पर डिपेंड करने लगते हैं, हम एक तरह से दूसरों के गुलाम हो जाते हैं कि हमारी खुशियां और गम उनके हाथ में चले गए। फिर आमतौर पर माशरे में ट्रेंड्स क्या पाए जाते हैं कि सबसे ज्यादा उम्दा और बेहतरीन तहार उनको दिए जाते हैं जिनसे हमें किसी किस्म का कोई फेवर लेना हो या वो हमारा कोई काम करते हो, यानी माशरे के अंदर अमूमन गरीब रिश्तेदारों को कमतर दर्जे की चीजें दी जाती हैं, लेकिन वो रिश्तेदार जो किसी अच्छी पोस्ट पर हो या जिनसे मजीद बेहतर तोहफे की तवक्को वहाँ ज्यादा अच्छा देते हैं। बेटियों के ससुराल में ज्यादा अच्छी चीजें जाती हैं, जबकि बेटों के ससुराल में बहू के मेके में जाता ही नहीं है, वहां से तो सिर्फ डिमांड आती है। जब तक दुल्हन जो है वो अपने माँ बाप के घर में उतनी शादी नहीं होती तो वो दुल्हन के लिए चीजें जाती रहती है, जब वो आ जाती है तो बस फिर उसके बाद सिलसिला खत्म हो जाता है, फिर वो लड़की के आने के बाद और चीजें भी आती रहनी चाहिए। फिर इसी तरह अपनी शादीशुदा बेटियों के घर तो तोहफे भेजते हैं, लेकिन बहू के यहाँ आमतौर पर कोई तोहफा नहीं जाता। अमूमन हमारे माशरे के सेटअप में क्या होता है कि जो कोई अच्छी चीज होती है घर में वो किसके लिए जा रही है, बेटी के लिए जा रही है। हत्ता के बाद बहुओं के भी हक मार के उनसे भी ले दे के उनका हक भी छीन छिना के सब बेटियों की तरफ जा रहा, ये बात भी दुरुस्त नहीं है। और उसमें बाजूकत आप देखे कि मसलन एक सास है, अगर वो ऐसा करती है कि बेटियों की ज्यादा तरफदारी करती है और बहुओं को वो इग्नोर करती है, तो उसका नुकसान किसको होगा? बेटी तो अपने घर में है, वो तो बेटी है, अपने घर वाली है, उस पर तो कोई लायबिलिटी नहीं है अपने पेरेंट्स की। लेकिन इसके बरक्स बहू जो आपके घर में आ चुकी है वो आपकी बेटी की जगह है, आप उसे इग्नोर कर रहे हैं, जबकि आपके जो फायदे हैं या आपकी जो खैरखाही है अब उसके साथ वाबस्ता है। तो बाज़ूकत हम नासमझी में, नादानी में ऐसे काम कर जाते हैं जिसकी वजह से घरों में बहुत नाराजगी और चक्रशा होती है। मसलन अगर आपने बहू के हिस्से की चीज बेटी को भिजवा दी, उसको तो आपने खुश कर दिया दूर बैठे, और जो बहू घर में है उसका जब आपने हक छीना या हक मारा तो वो एक नाराजगी और लड़ाई झगड़े की सजा कायम हो गई, तो उससे किस कदर परेशानी होती। आप सल्लल्लाहु अलैहि वसल्लम ने इस मामले में क्या किया था? एक शख्स ने अपने एक बेटे को कुछ तोहफा देना चाहा, तो माँ ने बीच में इंटरफेयर किया कि या तो सारे बच्चों को दो या फिर आप सल्लल्लाहु अलैहि वसल्लम से पूछो जाकर। तो उन्होंने आकर जब आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा तो आपने वही बात कही कि तुम एक बच्चे को नहीं दे सकते, तुम्हें फिर सबको देना होगा। लेकिन अमूमन हम इस इंसाफ को भूल जाते हैं। इससे फिर क्या होता है, बच्चों के आपस में ताल्लुकात बहुत खराब हो जाते हैं। जिस बच्चे को ज्यादा अहमियत मिलती है बाकी उससे जालस हो जाते हैं और न खत्म होने वाले लड़ाई झगड़े का साथ शुरू हो जाते हैं। अगर देखा जाए तो माशरे में जितने भी खानदानी ताल्लुकात की खराबियां हैं, आपस में बदगुमानियां हैं, एक दूसरे के लिए दिल अच्छे नहीं है, उसमें ऐसी ही नाइंसाफियां हैं, क्योंकि अदल के बगैर कहीं भी खुशी नहीं हो सकती। फिर इसी तरह जब तोहफे वापस किए जाते हैं यानी बदले में दिए जाते हैं तो अमूमन वो नाप तोल के बराबर करके दिए जाते हैं कि 100 रुपया दिया था हमारी शादी में, 100 ही देना। और बात करते हैं कि 100 क्यों दिया, अब तो रुपया डिवेल्यूएट हो गया है, अब तो 120 होने चाहिए थे। लो आज से 20 साल पहले दिया था तो अभी भी 100 ही वापस लौट रहा है और उस पर नाराज है। अब वो तोहफा जो खुशी का सबब था वो मशक्कत का बन गया। तो कह रही है कि अगर कोई ज्यादा देना चाहे तो दूसरे नाराज होते हैं कि तुम रेट खराब कर रहे हो, तुम्हारे ज्यादा देने से हमें भी ज्यादा देना पड़ेगा। अच्छा बाज़ूकत ये होता है जैसे हुक्म है ना कि अगर तुम्हें कोई तोहफा दे तो तुम भी वापस दो, तो उसका मतलब क्या यही है कि अगर तुम्हें किसी ने 100 रुपए दिया है तो तुम उसको 100 रुपया दो? किसी भी और शक्ल में हो सकता है। और इसमें असल चीज ये काउंट नहीं करती कि माली एतबार से या उसकी जो वैल्यू है रुपए पैसे में उसको काउंट किया जाए, असल में देखा ही जाएगा कि कौन क्या देने के लायक है और जिसको जो मयसर होगा, हर कोई अपनी इस्तेआत और तौफीक और मोहब्बत के मुताबिक काम करेगा। क्योंकि बाज़ूकत ये होता है कि अगर किसी की तरफ से कोई चीज आ गई तो अब जब तक वो वापस नहीं जाएगी वो एक बोझ सर पर बना रहेगा, तब वो तोहफा मोहब्बत की बजाय क्या बन गया, मुसीबत का सबब हो गया। इसीलिए लोग बाज़ूकत लेकर उल्टे परेशान हो जाते हैं कि अब हम किस वक्त की कर्ज चुकाएं, वो तोहफा नहीं कर्ज बन जाता है। तो तोहफा देना कर्ज के बराबर ना हो। अगर मुनासिब समझे तो ये वजाहत कर दें कि यहाँ पर स्टूडेंट्स स्टाफ को तहाइफ क्यों नहीं दे सकते। हाँ, आप लोगों ने ये नोट किया होगा कि जब आप स्टाफ को कोई चीज देते हैं तो वो उसको कबूल नहीं करते, इसकी क्या वजह है, आपका क्या ख्याल है, क्यों इससे मना किया जाता है? असल में ये है कि सिर्फ लोगों में नामवरी के लिए कोई भी कुर्बानी नहीं करनी चाहिए। बुनियादी तौर पर उसकी वजह यही है कि कहते हैं ना कि अल एहसान यक्ता उल लिसान, अरबी का मुहावरा है कि एहसान जबान काट देता है। अल एहसान यक्ता उल लिसान, जब जबान कट जाएगी तो फिर क्या होगा, कोई आपको आपकी गलती पर रोक नहीं सकेगा, मना नहीं कर सकेगा, डांट नहीं सकेगा। उस्ताद डांटने की तो वैसे भी कोई आजकल इजाजत नहीं है, आप डांट के देखे तो सही हुँ? लेकिन उससे स्टूडेंट को खुद नुकसान पहुंचने का एहतमाल होता है। और फिर बाज़ूकत ये होता है कि आप कुदरती तौर पर अगर उस स्टूडेंट की तरफ माया मसला एक ग्रुप में एक उस्ताद की तवज्जो एक स्टूडेंट की तरफ ज्यादा है, उसकी गलती पर उसको बताया नहीं जा पा रहा कि कल एहसान या तम निशान हो गया, तो फिर क्या हुआ, उस स्टूडेंट का भी नुकसान हो गया और उसकी वजह से बाकी स्टूडेंट्स के दिल में भी फिर वही बात आएगी कि टीचर उसके साथ क्यों इतनी लीनियंट। یہ کہتے ہیں کہ بعض اوقات اپنے قریب عزیز رشتے داروں میں پوچھ لیا جاتا ہے اچھا تمہیں کیا تحفہ دیں، اس سے بہن بھائی ایک دوسرے کو پوچھ لیتے ہیں، تو کہتے ہیں کیا اس میں پھر اس کا دھیان تو نہیں ادھر لگ جائے گا اور اشراف و نفس تو نہیں ہو جائے گا؟ نہیں، یہ تو ایک بے تکلفی کی فضا ہے جو گھر کے اندر آپس میں ہوتی. اکثر لوگ آپس میں محبت اور فرینکنس کا مطلب بدتمیزی اور بد اخلاقی سمجھتے ہیں، اس لیے ان سے ریزرو رہنا ہی بہتر ہوتا ہے. ہاں ٹھیک ہے، یعنی جو آپ سے فرینک نہیں ہونا چاہے یا آپ کا فرینک ہونا پسند نہ کرے تو آپ بے وجہ اس سے فرینک نہ ہو. آپ دیکھیں کہ فرینکنس کی بھی حدود ہونی چاہیے. فرینکنس کا مطلب بےہودہ حرکتیں کرنا نہیں ہے، ٹھیک ہے نا. اکثر محلے سے غیر اللہ کے نام کی نظر و نیاز وغیرہ تحفہ تن آتی ہے، اس کو لینے سے انکار کیسے کرنا چاہیے؟ ایک چھوٹا سا نوٹ لکھ کر بہت خوبصورت آپ ساتھ بھیج سکتے ہیں کہ یہ طریقہ سنت کے مطابق نہیں، اس لیے بہت معذرت کے ساتھ یہ تحفہ واپس کیا جا رہا ہے. کوئی اچھا سا جملہ کر کے آپ اس کو لکھ دیں، واپس کر دیں ان کو، ورنہ پتا کیسے چلے گا. اور اگر آپ کہیں سمجھے کہ بہت ہی کام خراب ہو سکتا ہے اور ابھی نئی نئی جان پہچان ہے، تو اس صورت میں آپ سیڑھی وغیرہ کو ڈال دیں. کیونکہ اس نے لکھا کہ تحفے کے بارے میں جیسے انگریزی کی سینگ ہے کہ اٹس دا تھاٹ دیٹ کاؤنٹس، اصل چیز تو سوچ یا خلوص ہوتا ہے جس تحفے کے پیچھے ہوتا ہے. تحفے اور صدقے میں کیا فرق ہے؟ کیا تحفہ بھی صدقے کی ایک قسم ہے؟ ان اے وے اٹس اے کائنڈ آف صدقہ، کیونکہ صدقے کا تصور اسلام میں وسیع ہے. لیکن صدقے کی ایک اور قسم بھی ہے نا، جو محتاج اور فقیر اور مسکین کے لیے ہوتی. انما الصدقات للفقراء والمساکین، اگر اس قسم کا صدقہ ہے تو وہ تحفہ نہیں ہوگا. کیونکہ آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا تھا کہ ہم آل محمد تحفہ تو قبول کرتے ہیں لیکن صدقہ نہیں، یعنی وہ صدقہ جو فقراء اور مساکین کے لیے ہے. حاجی کو حج کر کے آنے کے بعد رشتے دار کے تحفہ دیتے ہیں، کیا اس کو قبول کر لینا چاہیے یا رسم کی مخالفت کے لیے واپس کر دیے جائیں؟ جبکہ پہلے سے بھی ہم کہہ دیں کہ اس موقع کا تحفہ ہم نہیں لیں گے، اس میں رسم کی کیا بات ہے؟ دیکھیے کسی بھی چیز کو رسم بنا لینا کیا ہے؟ فرض کے درجے میں لینا کہ آپ نے استطاعت نہیں. آپ ویسے بھی اگر کسی سے ملنے کے لیے جاتے ہیں یا کسی کی ملاقات کو جاتے ہیں تو چھوٹی موٹی چیز ایک دوسرے کو ملاقات کے وقت پیش کرتے ہیں، تو وہ رسم تو نہیں ہے، تو دل کی خوشی کی بات ہے. لیکن اگر آپ افورڈ نہیں کر سکتے تو دوسرے شخص سے ایکسپیکٹ نہیں کرنا چاہیے. اصل مشکل پتہ کیا ہے؟ جب ہم مقابلے پہ آ کے تحفہ دیتے، اس نے یہ دیا تو مجھے یہ دینا، اور اس موقع پہ ہر صورت دینا، ہاں نہیں ہے تو قرضہ اٹھا کے دینا، یہ بات غلط ہے. لیکن اگر آپ کے پاس توفیق ہے اور آپ کسی کی خوشی میں شریک ہو رہے ہیں، تو اس موقع پر اگر آپ نے کچھ دے دیا تو اس کو آپ اس رسم کے طور پر کیوں لے رہے ہیں؟ یہ ایک موقع کی مناسبت ہے، آپ چاہیں تو دیں چاہیں تو نہیں دیں، فرض کے درجے میں نہیں ہے، لازم کے درجے میں نہیں ہے. جو دے سکتا ہے ٹھیک ہے، جو نہیں دے سکتا تو جو حج کر کے آیا ہے وہ نہ دینے والے کو برا مت سمجھے. اصل چیز تو اس نفس کی اصلاح ہے. اس طرح تو اگر آپ ہر ایک کو یہ کہہ کے واپس کرنے لگے نہیں یہ تو اس رسم میں ہے یہ اس رسم میں ہے، تو مجھے بتائیے پھر تحفے کا موقع رہ کون سا جاتا ہے؟ جائز موقع بتا دیجیے. عید کے موقع پر بھی تحفہ رسم بن گیا. اصل میں اس چیز کی اصلاح کی ضرورت ہے. مثلا اگر آپ یہ کہیں کہ یہ بھی رسم ہے یہ بھی رسم یہ بھی رسم، سب رسمیں بنا کے سب پہ کراس کر دیں اور سارا لین دین معاشرے کا ختم کر دیں، کیا یہ اسلام ہے؟ یہ اسلام کی روح ہے؟ نہیں ہے. یعنی یہ جاتی ہوگی اور دین کا ایک بھونڈا تصور پیش کرنا ہوگا. اس معاملے میں اسراف سے بچیں، فضول چیزوں سے بچیں، اور حج کر کے آنے والے یا جانے والے ایکسپیکٹ نہ کریں، توقع نہ رکھیں، اشراف و نفس نہ ہو. تحفہ دینے والے کو بھی اتنی ہی محبت سے ملے جتنی نہ دینے والے کو، اور نہ دینے والے کو بھی اتنی ہی خوشی سے ملے کہ وہ آپ سے ملنے کے لیے جتنا تحفہ لانے والے کو آپ مل رہے ہیں. یہ نہیں کہ جو تحفہ لے کر آیا اس سے تو آپ بہت محبت سے ملے اور جو تحفہ نہیں لایا اس کو آپ اگنور کر دیں کہ یہ لے کر کیا آیا. یہ غلط ہے، اس کی اصلاح کی ضرورت ہے. لین دین کے اوپر پابندیاں لگا کے اصلاح نہیں ہوگی. جس طرح ہمارے یہاں ایک شادی کے موقع پر کچھ بھی نہیں پکے گا، شادیوں پہ کھانے کی جو پابندی لگی تھی وہ ایک میرے خیال ہے ان نیسیسری چیز تھی. پیچھے سے ہم تربیت کرتے نہیں، اصلاح کرتے نہیں، اور صرف قانون کے ذریعے کہنا چاہتے ہیں کہ شادی کے موقع پہ کھانا ہونا ہی نہیں چاہیے. یہ کس نے کہا آپ کو کہ کھانا ہونا ہی نہیں چاہیے؟ یہ کھانا کھلانا ایک رسم بن گیا. لیکن اصل چیز یہ ہے کہ اگر کوئی نہیں کھلا سکتا تو آپ توقع نہیں رکھیں، دوسرے کی حیثیت یا مجبوری یا ضرورت کو سمجھے. اگر آپ کو پتا ہے وہ قرضہ لے کے کھانا پکا کے آپ کو کھلا رہا ہے تو آپ کی ہمت کیسے ہے وہاں سے لقمہ اٹھانے کی؟ کتنے بے حس ہیں آپ کہ آپ دوسرے کے سر پہ بوجھ بنے بیٹھے ہیں، جو اپنا پیٹ نہیں بھر سکتا، جس کے پاس اپنے زندگی کو قائم رکھنے کے لیے کھانا نہیں ہے، آپ اس کے سر پہ جا کے سوار ہو گئے ہیں موت پہ شادی پہ کہ آپ ہمیں کھانا کھلائیں. اس رویے کی اصلاح کی ضرورت ہے. لیکن اس رویے کی اصلاح کوئی نہیں کر رہا، हाँ हम ये कानून जरूर बना रहे हैं कि इस मौके पे खाना बंद और इस मौके पे खाना बंद, इस तरह भी बंद क्या हुआ, कुछ भी बंद नहीं होता। ये कहते हैं कि वो खाने तो बंद नहीं हुए लेकिन उस खाने की इजाजत के लिए कुछ लोगों को बड़ी बड़ी अमाउंट रिश्वत में दी गई, एक और खराबी शुरू हो गई। तो जब तक लोगों की नस की इस्लाह नहीं होगी, उनके रवैयों की इस्लाह नहीं होगी, तो महज ये कहना कि ये इस रस्म को तोड़ रहे हैं, रस्में ऐसे नहीं टूटेंगी। इससे इख्तलाफात और दीन वालों का एक बुरा नमूना सामने आता है। यानी इस्लाम ने आपको इस मामले में आजादी दी है, ये नहीं कहा कि आप इस मौके पर एक लिस्ट बनाकर आपको दे दी होगी, इन तमाम मौके पर आपको तोहफा लाजमी देना पड़ेगा, कोई कैद नहीं, कोई पाबंदी नहीं। और इसी तरह कोई ऐसी लिस्ट भी नहीं दी गई कि इन मौके पे तोहफा देना जब रस्म है ये कोई ना दे, ये भी नहीं कहा गया। हमें न औकात का पाबंद किया गया है, न मौके का पाबंद किया गया है। हम अपने हालात को देखेंगे, जब जो मौका पाएंगे, जो चीज मयस्सर होगी, जो हैसियत तौफीक में होगी, जिस चीज को दूसरे के लिए खुशी की नजर से देखेंगे, क्योंकि तोहफा देने का एक मकसद ये भी तो है कि दूसरे को खुश करना, या नहीं? मेरे ख्याल में सबसे बड़ी चीज तो इसमें यही आती है कि मुझे कोई मुआवजा नहीं चाहिए, ये मैं तुम्हारी खुशी पे ही कर रहा। खुशियां बांटना है, तोहफा देना क्या है दरअसल? खुशी बांटना, वो एक मुस्कुराहट ही क्यों ना हो। लेकिन हम फिर इंतहाई रवैयों पे जा पहुंचते हैं, ये हलाल है और ये हराम है और बस। एक और बात यह है कि मैं आमतौर पर कोशिश करती हूँ कि खाली किताब का तोहफा ना हो, क्योंकि हमारे यहाँ पढ़ने का रवाज नहीं है, हमारे यहाँ पढ़ने को लोग अप्रिशिएट नहीं करते। तो उसके साथ आप कोई भी और चीज शामिल कर सकते, कोई चीज पका के रखने साथ, एनीथिंग। लेकिन खाली किताब देना उन लोगों को जो किताब खोल के ना देखें, उनको ऑफेंड करने में आता है। कोई चीज हाथ से लिखकर साथ लगा ले, कोई कार्ड खुद बना ले, कुछ भी हो सकता है।